मैं सोच रहा था अगर ये कोई 25-30 साल का नौजवान पास्टर हो और यूहन्ना की उस वक्त जब वो ख़त लिख रहे थे आलमोस्ट को 90 से 95 साल की उम्र हो गई, इतने बुजुर्ग आदमी की बात वो रिजेक्ट करके फेंक रहे हैं। गरूर है ना, सरकशी और बगावत है ना, तो इसलिए खुदा मगरूरों का मुकाबला करता है और वो फरोतनों को तौफीक देता है। खुदा का खसूसन सख्त कलाम कबूल करने के लिए फरोतनी चाहिए होती है, हलीमी चाहिए होती है, खाकसारी चाहिए होती है, अपने गुनाहों को मानना पड़ता और मानना चाहिए, उसके बगैर चारा कोई नहीं है। तो कोई भी शख्स जब कलाम सुनता है या तो वो अपने दिल की ज़मीन में अच्छे बीज की तरह उसे महफूज कर लेता है या फिर वो उसको रद्द करता है। सुलेमान के बाप दादा जिनमें सरफ़रिस्त दाऊद बादशाह है, जो अपनी सारी कमजोरियों के बावजूद खुदा से डरते थे, अमली जिंदगी में अपनी जिंदगी में नकायस के बावजूद, कमियों के बावजूद, कभी उसने जानबूझकर खुदा की अहानत नहीं की, तोहीन नहीं की। बेतसबा के बारे में जब उसका गुनाह पकड़ा गया, फाश हो गया और नबी ने उसकी निशानदेही की, उस वक़्त वो बादशाह था, तख्त पे बैठा था, वो चाहता था एक ही जुमला बोलकर नात नबी का सर कलम करवा सकता था, लेकिन नहीं, सरेंडर कर गया बादशाह होते हुए। कहने लगा मैंने गुनाह किया, मैंने बहुत बड़ी बदी की है, मैंने खुदा के दुश्मनों को कुफर बकने का मौका दे दिया। फौरन इकरार। सलातीन की किताबों में हम ऐसे बादशाह भी पढ़ते हैं जिन्हें सच्चाई का कलाम सच्चे अंबिया की तरफ से जब मिला, जिनमें यर्मिया नबी सरे फरिस्त है, तो उन्होंने उनको कैद करवा दिया कि ये हमारे खिलाफ नबूवत करते हैं, और उनको दुख सहना पड़ा सिर्फ सच बोलने की वजह से। खुदा की आवाज़ जो कबूल नहीं करते, हाकम जिनके पास इख्तियार था, उनके कहरो गज़ब का इन अंबिया को सामना करना पड़ा। दाऊद बादशाह के दौर में और आज के दौर में हम तमाम इंसानों के लिए चुनाव है, इंतखाब है कि हम खुदा का कलाम सुनकर कांप जाते हैं, उसको अपने दिल की तख्ती पर लिख लेते हैं, या हम अनसुनी कर देते हैं, या हम कहते हैं कि आज फलां शख्स के लिए कलाम था। ये भी एक बुरी हरकत है कि हम खुदा के कलाम के छींटों से अपना मुंह ना धोएं तो हम बताएं कि ये उनके लिए, उनके लिए होगा, खुदा जाने तो वो जाने। तो सुलेमान के बाप दादा ने खुदा की आवाज़ सुनी, पुश्त दर पुश्त सुनी, एक बार नहीं मुतद्दद बार सुनी, खुदा का गुस्सा भी देखा, उसका कहर भी देखा, उसकी मेहरबानियाँ भी देखी, उससे इज्जत भी पाई, बरकत भी पाई और सजा भी पाई, और दूसरों को भी पाते हुए देखा। तो उन्होंने खुदा का कलाम सुनकर अपने बच्चों की तरबियत की, कलाम के मुताबिक कलाम उनको सिखाया। और याद रखिए कि कलाम ही है जो इंसान के लिए हदूद मुकर्रर करता है। अंग्रेज़ी ज़बान में हम एक लफ्ज़ इस्तेमाल करते हैं गुनाहों के लिए या ख़ताओं के लिए, और ख़ासुसन लफ्ज़ कसूर के लिए, और वो लफ्ज़ है ट्रेसपासस। ट्रेसपास का मतलब ये होता है कि फ़र्ज़ करिए ट्रेसपास कर रहा है, वो कसूरवार है, क्योंकि उसने हद पार कर दी है। और अगर कभी आप नेवी हो, आर्मी हो या एयरफोर्स हो, दफाई अदारों की तरफ अगर आप जाएं, तो आपको इस तरह के नोटिसेस लिखे हुए मिलेंगे कि सिविलियन जो हैं वो यहाँ से आगे नहीं जा सकते, ठीक है, क्योंकि सिक्योरिटी की वजह से, अदारे के तहफ़ की वजह से यहाँ तक आप आ सकते हैं, यहाँ से आप आगे नहीं जा सकते हैं। आजकल एक नया सिलसिला शुरू हुआ है कुछ अरसे से, तमाम एयरपोर्ट्स पर और हमारे एयरपोर्ट पर भी کہ اگر کوئی وزیر بھی ہے تو اس کے مسلح گارڈ جو ہیں وہ ارائیول گیٹ پر نہیں جا سکتے ہیں، وہ باہر چروستے تک گاڑیاں اسلحے کے ساتھ مسلح افراد کے ساتھ آگے نہیں آپ جا سکتے دہشت گردی کو روکنے کے لیے. یاد رکھیے کہ خدا کی شریعت اور خدا کا کلام ہمارے لیے حدود متعین کرتا ہے، حد ٹھہراتا ہے. لکھا ہے جو آگے بڑھ جاتا ہے اس کے پاس خدا نہیں ہے، جو کسی کے کہے کنٹرول میں نہیں ہے وہ حد میں نہیں رہتا. ٹریس پاس کا مطلب یہ بھی ہے حد سے تجاوز کرنا، جو حد آپ کے لیے باندھی گئی تھی آپ نے اسے آگے نہیں بڑھنا، میں نے اسے آگے نہیں بڑھنا. جب آگے بڑھیں گے تو پھر شریعت لاگو ہوگی، اور شریعت کے بارے میں استثنا کی کتاب کا 27 اور 28 باب پڑھ لیا جائے تو شریعت پر عمل کرنے کی برکات اور شریعت پر عمل نہ کرنے کے سبب سے نازل ہونے والی لعنتیں خاندانوں کے سربراہوں پر اور ان کی اولاد پر وہ لکھی ہوئی ہیں. بھلے جا کے گھر پڑھ لو استثنا کی کتاب 27 باب 28 آئے. اب کیا ہوا کہ ان بزرگوں نے خدا کے کلام کو سنا، انہوں نے دیکھا کہ ہمارے لیے ہماری فیملی کے لیے جو کچھ خدا تعلیم دے رہا ہے اور خدا مفید تعلیم دیتا ہے انہوں نے اس کی بنیادیں رکھی، اپنے بچوں کو بتایا اور اسی کو ذہن میں رکھتے ہوئے سلیمان بادشاہ نے کہا آئے میرے بیٹے ان قدیم حدود کو نہ سرکا جو کسی اور کے نہیں جو تیرے باپ دادا نے باندھی ہیں. اب اس میں تو کوئی شک نہیں ہے کہ باپ دادا بھی تو دو طرح کے ہیں نا، جو خدا پرست باپ دادا ہیں وہ یقیناً اپنی نسل کے لیے پشت کے لیے وہ حدود باندھتے ہیں، ان کا تعین کرتے ہیں، باؤنڈریز سیٹ کرتے ہیں. جن کی اپنی زندگی میں کوئی باؤنڈری نہ ہو، کوئی حدود نہ ہو، انہوں نے کیا باندھنی ہے؟ وہ کمزور باپ دادا ہو سکتے ہیں، خدا کی پہچان سے ناواقف ہو سکتے ہیں. لیکن یہاں جس کی بات ہو رہی ہے وہ خدا پرست باپ دادا کی ہے، شریعت کو خدا کی زبانی قبول کر چکے ہوئے باپ دادا کی بات ہو رہی ہے کہ ان قدیم حدود کو نہ سرکا جو تیرے باپ دادا نے باندھی. لہذا کسی بھی خدا پرستی کا اقرار کرنے والے گھرانے کے سربراہ، بھلے وہ باپ ہو یا اس وقت دادا زندہ ہو اور ہوش و حواس میں ہو، تو کسی بھی خدا پرستی کا، روحانیت کا، خدا کے بیٹے یا بیٹی ہونے کا اقرار کرنے والے باپ دادا کے لیے بہت ضروری ہے کہ وہ خدا کے کلام کی روشنی میں، جیسے افسیوں کے خط میں لکھا ہے، بچوں کی تربیت کرے، ان کو خود اٹھتے بیٹھتے چلتے پھرتے خدا کا کلام یاد بھی کروائیں، سکھائیں، اور خود اپنی عملی زندگی کے نمونے سے ان کو سکھائیں، اور پھر اس کا ان کی حدود کا تعین کریں. اگر میں دو ایک مثالیں آپ کو انسانی زندگی سے دوں تو شاید میں بہتر آپ کو سمجھا سکوں. ممکن ہے کہ کسی گھر میں بچے جب مرضی چلے جاتے ہیں، جب مرضی آ جاتے ہیں، جہاں مرضی چلے جاتے ہیں، جہاں سے مرضی آ جاتے ہیں، ایسا ہو سکتا ہے؟ کئی گھروں میں بتایا جاتا ہے کہ آپ نے گھر سے پوچھے بغیر نہیں جانا، آپ نے رات 10 بجے کے بعد آپ نے گھر نہیں آنا، جہاں بھی دوستوں کے ساتھ ہے 10 o'clock از دا لاسٹ ٹائم، کیونکہ حدود ہے نا، جہاں حدود نہیں ہے وہ 12-1-2 بجے بھی آ جائیں گے کہیں سے، نہ کسی سے پوچھنا ہے نہ کسی کو بتانا ہے، حدود کوئی نہیں ہے نا. پھر ہماری بیٹیاں خاص طور پر جن گھروں میں حدود ہیں وہ بتاتے ہیں کہ آپ اپنی سہیلی کے گھر جا رہی ہیں، آپ اکیلی نہیں جا سکتی، چھوٹی بہن کو ساتھ لے کے جاؤ. بیٹی کہتی میں نے اپنی سہیلی کے گھر میں رات ٹھہرنا ہے، حدود یہ بتاتی ہیں خاندان کی کہ نہیں آپ جائیں مل کر واپس آئیں، کسی کے گھر میں رات نہیں ٹھہرنا، بھلے کزن ہی ہوں، ماسیاں چاچیاں پھوپھیاں بھی ہوں، ان کے گھروں میں رات نہیں ٹھہرنا ہمارے بغیر. ہے ایسا کہ نہیں ہے؟ تو یہ حدود ہیں جو اپنے گھر میں چور اور ڈاکو شیطان اور انسانوں کے طور پر جو ہوتے ہیں ان سے نقب لگنے سے اپنی فیملی کو بچانا. اور لیکن ہوش ہمیں اس وقت آتی ہے نا جب پانی سر سے گزر جاتا ہے. اس لیے اچھا تو ہے کہ ہر ایک خاندان میں باؤنڈری سیٹ ہوں, باپ دادا حدود کا تعین کریں کہ جب تک آپ بیاہے نہیں جاتے, آپ الگ گھر لے کر نہیں رہتے, آپ ہمارے اختیار میں ہیں, اس گھر کی یہ حدود ہے. بھائی سلونی اکثر بتاتے ہیں, کہتے ہیں ہمارے گھر میں صبح ناشتہ نہیں ملتا تھا, ہماری ماں بٹھاتی تھی ہمیں ڈائننگ ٹیبل کے گرد صبح, اور وہ کہتی تھی کہ جو آیت سنائے گا, نئی آیت سنائے گا, اس کو ناشتہ ملے گا. تو اب ہمارے اپنے گھروں میں بھی ایسا نہیں ہے. کیوں؟ اس لیے کہ مختلف گھروں میں انہوں نے حدود کا تعین کر رکھا ہے تاکہ بچے سیکھیں, خدا کا خوف اپنانا سیکھیں. وہ باپ دادا مر بھی جاتے ہیں, دنیا میں نہیں بھی رہتے, تو بچے کیا کرتے ہیں؟ ان پر فخر کرتے ہیں کہ یہ ہمارے, ہم نے یہ باپ اپنے ابو سے سیکھی ہے, یہ ہم نے دادا اپنے سے سیکھی, ہم نے نانا سے سیکھی, ہم نے اپنی ماں سے سیکھی ہے. کیوں؟ انہوں نے حدود باندھی, انہوں نے حدود باندھی. دوست مل بیٹھے ہیں, ہم نے پکنک پہ جانا ہے, ہم نے مری کا ٹور کرنا ہے. جس گھر میں حدود ہیں ان کی اجازت کے بغیر بچے نہیں جا سکتے. جہاں حدود کوئی نہیں ہے تو وہاں پر پھر کسی کو پوچھنے کی ضرورت نہیں ہے. تو ان بزرگوں نے خدا کا کلام سن کر وہ حدود جس کا تعین شریعت کرتی ہے, کچھ ایسی حدود ہوتی ہیں جو کلام سے ہٹ کے ہوتی ہیں, بچے مزاحمت بھی کر سکتے ہیں, سوال بھی کر سکتے ہیں کہ آپ کیوں ہمارے اوپر جو ہے یہ پابندی لگا رہے ہیں. اور اگر کلام کے مطابق کوئی بات کسی کو کہی جاتی ہے, والدین کہتے ہیں, باپ دادا کہتے ہیں, تو پھر تو اس میں برا منانے والی کوئی بات نہیں ہے, اس میں صرف غرور کا ہار اتارنے کی بات ہے, اپنے پیڑ سے نیچے صرف اترنے کی بات ہے. پھر سمجھ میں آ جائے گا کہ اس میں کیا فائدہ یا کیا نقصان, کیا حکمت اور کیا دور اندیشی ہے. سو ان قدیم حدود کو نہ سرکا جو تیرے باپ دادا نے باندھی ہیں. آج میں اور آپ اپنے باپ دادا کو یاد کر کے اگر انہوں نے کوئی حدود باندھی ہیں تو ہم خدا کا شکر ادا کر سکتے ہیں کہ یہ کوئی اچھی بات, ہمارے باپ دادا سے ہم نے نہ سیکھی ہوتی تو آج ہم کسی جیل میں ہی ہوتے یا کسی اور جگہ ہوتے. تو ہم ان پر فخر کر سکتے ہیں, شکر گزاری کر سکتے ہیں. اور اگر آج ہم باپ یا دادا ہیں یا جن کی شادیاں نہیں ہوئی ہیں, کل کو وہ باپ بننے کی توفیق حاصل کریں گے, ان کو بھی قبل از وقت سمجھنے کی ضرورت ہے. مجھے خدا اولاد دے گا, میں اپنے گھر میں اپنی بیوی کے ساتھ مل کر میں اپنی خاندان کی باؤنڈری سیٹ کروں گا جس کی بنیاد خدا کے کلام پر ہوگی. کیونکہ خدا کے کلام کی مضبوط بنیاد کیا رہتی ہے؟ قائم رہتی. اب اس سچائی کو جاننے کے بعد تھوڑا آگے اس سچائی کو سمجھنے کے لیے ایوب کی کتاب کا 24 باب نکالیے. ایوب کی کتاب اس کا 24 باب. یوب چیپٹر 24 ورس 2. ایوب کی کتاب 24 باب دوسری آیت. اگر آپ نے نکال لیا ہو تو میں پڑھوں. ایوب کی کتاب کے 24 باب کی دوسری آیت میں لکھا ہے, ایسے لوگ بھی ہیں جو زمین کی حدود کو سرکا دیتے ہیں. سب میرے پیچھے پیچھے بولے, ایسے لوگ بھی ہیں جو زمین کی حدود کو سرکا دیتے ہیں. سلیمان نے تو کہا نا کہ جو حدود تیرے باپ دادا نے باندھی ہیں ان کو نہ سرکا. अय्यूब नबी कह रहे हैं ऐसे लोग भी हैं जो जमीन की हदूद को, जमीन ज़रई जमीन भी हो सकती है, जमीन रूहानी तौर पर इंसान का दिल भी है, जमीन एक मिरास भी है और जमीन में बोया गया खुदा का कलाम भी है। ऐसे लोग भी हैं जो जमीन की हदों को सरका देते हैं, वो रेवड़ों को जबरदस्ती ले जाते हैं और उन्हें चराते हैं, वो यतीम के गधे को हांक ले जाते हैं, वो बेवा के बैल को गिरव लेते हैं, वो मोहताज को रास्ता से हटा देते हैं। ऐसे लोग भी हैं जो जमीन की हदूद को क्या कर देते हैं, सरका देते हैं। जब खुदा अपने खादम के वसीला से ये सिखाता है कि तू उन कदीम हदूद को ना सरका, जब अय्यूब नबी कह रहे हैं कि ऐसे लोग भी हैं जो हदूद को क्या कर देते हैं, सरका देते हैं। अब अगर कोई हदूद को सरका दे तो आपका क्या ख्याल है, आगे कुछ भी नहीं होगा? किसने कहा है कि हदूद को ना सरका? खुदा ने कहा है। जब सरकाएंगे तो फिर क्या होगा नताएज? नताएज भी सुन लीजिए, वो क्या है। होशिया नबी का सहीफा निकालिए, होशिया नबी का सहीफा उसका पांचवां बाब, होशिया नबी का सहीफा दानियल की किताब के बाद है, पांचवां बाब निकालिए। सब निकालें, होशिया नबी का सहीफा उसका पांचवां बाब दसवीं आयत, होशाया चैप्टर 5:10। होशिया नबी के सहीफे के पांचवें बाब की दसवीं आयत में लिखा है, यहूदा के उमरा सरहदों को सरकाने वालों की मानद है। यहूदा के उमरा, अंग्रेजी की बाइबल में लिखा है रूलर्स, हुक्मरान, कुछ बाइबलों में लीडर्स लिखा है कायदीन। बाप दादा भी फैमिली लाइफ में एक लीडर होते हैं, रूलर होते हैं, उनका हुक्म चलता है फैमिली में, खुदा ने उनको मुकर्रर किया। इसी तरह से चर्च में भी है, खुदा ने पेशवा मुकर्रर किया। तो लिखा है यहूदा के उमरा सरहदों को सरकाने वालों की, हालांकि इनकी जिम्मेदारी क्या थी, यहूदा के उमरा की, हुक्मरानों की, कायदीन की, लीडर्स की, हाकमों की जिम्मेदारी क्या थी कि वो हदूद कायम करें और उनका उनका दफा भी करें, तहफ्फुज भी करें। ये तो लीडर की जिम्मेदारी है ना, कायद की जिम्मेदारी है। लेकिन ये इधर क्या लिखा, यहूदा के उमरा सरहदों को। मैं तो कहता हूं हमें धाड़े मार मार कर इस हालत पर रोने की जरूरत है। अगर उमरा ही इस रूह के हो और उनका रूहानी मियार ये हो कि वो खुद जिन्होंने हदें बांधनी हैं और उनका तहफ्फुज़ फराहम करना है, वो ही हदूद को सरकाने वाले हो, सत्यानाशनी खानदानों का कलीसिया का हो जाएगा। क्यों? कई सौ साल पहले अय्यूब नबी ने कहा था, बाज लोग ऐसे हैं जो हदूद को सरकाते हैं। यहां होशिया नबी कह रहे हैं कि यहूदा के उमरा सरहदों को सरकाने वालों की मानद है। यह शेम है, यह दुख की बात है, यह अहानत की बात है लीडर्स के लिए, भल खा वो खानदान में लीडर हो, खा वो कम्युनिटी में हो, खा वो हुकूमत में हो, खा वो कलीसिया में हो, जिन्होंने मिलजुल कर खुदा की मजबूत बुनियाद जो कायम रहती है उसको और मजबूत करना है, उसका दफा करना है, उस पर कायम रहना है। अगर वो खुद ही सरकाने वाले हों तो फिर उनका इलाज भी है ना, उनका इलाज भी है। علاج آگے لکھا ہے، پڑھیے ذرا، لکھا یہودا کے عمرہ سرحدوں کو سرکانے والوں کی مانت ہے، میں ان پر اپنا قہر پانی کی طرح ڈے لوں گا۔ کوئی انسانی ادارہ اپنا قہر پانی کی طرح انڈیلے یا نہ انڈیلے، خدا کہتا ہے میں انڈیلوں گا۔ اور یہ خطرناک بات ہے، خدا کے ہاتھوں میں پڑنا ہولناک بات ہے۔ جب خدا اپنا قہر انڈیلتا ہے، کس وجہ سے؟ جنہوں نے حدود کی حفاظت کرنی ہو، اگر وہ ان کو سرکائیں۔ کسی بھی ملک میں پولیس، رینجر، اس سے ہٹ کے جو فوج رکھی جاتی ہے، اس کا مقصد کیا ہے جی؟ جو اہم ترین، اس کے کئی مقاصد ہیں، آپ کے خیال میں اہم ترین مقصد کیا ہے فوج رکھنے کا؟ اپنی سرحدوں کی۔ تو اگر ہمارے فوجی افسر ہی دشمن کے ساتھ مل جائیں تو کئیوں کو پھانسی لگی ہے نا، جنہوں نے دشمنوں کی جاسوسی کی ان کو پھانسی لگی ہے۔ کیوں؟ ان کا کام ہے، اور وہ دن رات بچارے کہتے ہیں ہم اپنے ملک کی سرحدوں کے لیے اپنی جان تک دے دیں گے، اور خدا کا شکر ہو کتنے لوگ شہید ہوئے، بڑے بڑے افسر اپنے ملک کی سرحدوں کی حفاظت کے لیے۔ اگر جنہوں نے حفاظت کرنی ہے وہ ہی جا کر دشمنوں سے جا ملے تو پھر ملک کا کیا حال ہوگا؟ اس لیے خدا فرماتا ہے یہودا کے عمرہ سرحدوں کو سرکانے والوں کی مانند ہیں، میں ان پر اپنا قہر پانی کی طرح ڈالوں گا۔ کتنی یہ ہولناک بات ہے، کسی فیملی پر، کسی قوم پر، کسی کلیسیا پر، کسی ادارے پر۔ کتنے ادارے اور جن میں ہمارا زیادہ کنسرن مسیحی اداروں کے ساتھ ہے، تباہ ہو گئے ہیں، الو بول رہے ہیں ان اداروں میں، پراپرٹیز بک گئی ہیں، ساکھ ان کی خراب ہو گئی ہے، جو کبھی ایک بڑی عظمت کا نشان تھے آج خاک میں جا ملے ہیں۔ میں نام نہیں لیتا، وجہ لیڈرز، قائدین، پیشوا، رہبر، رہنما، جن کا کام ہے خدا کے ساتھ وفادار ہونا اور اس کلام کے ساتھ وفادار ہونا، جن کی ذمہ داری ہے کہ خدا کی غیرت ان کو کھا جائے، وہ حالات کے ساتھ سمجھوتا کریں اور بنیاد سرکانے والوں کے ساتھ کھڑے ہو جائیں، کیا حال کر دیں گے قوم کا اور انسانوں کا۔ اس لیے میں نے کہا کہ جہاں باپ دادا بننا فروتنی کی حالت میں ایک بڑی شکر گزاری کی بات ہے، ایک بہت بڑا شرف ہے، اور اس کو وہ لوگ سمجھتے ہوں گے جن کے شادی کے بعد پہلا بچہ پیدا ہوتا ہے کہ باپ بننے کے احساسات کیا ہوتے ہیں۔ ایک ماں سمجھتی ہے جب وہ پہلی دفعہ ماں بنتی ہے، میرا خیال ہے یہ احساسات، یہ تجربہ شاید انسانی الفاظ اس کے لیے ناکافی ہوں۔ تو جہاں خدا نے اتنا بڑا رتبہ دیا کہ ایک بچہ جوان کیا جائے، وہ بڑا ہو جائے، اس کو بیاہا جائے اور وہ پھر ایک دن خود باپ بن جائے، معجزہ ہے نا خدا کا، کرم ہے نا خدا کا، الہی ترتیب ہے نا اس کی، اس کے ساتھ ذمہ داری۔ دیکھا جسے بہت دیا گیا اسے بہت طلب بھی کریں گے، جتنی عزت دی گئی باپ بننے کی، دادا بننے کی، اگر اپنی نسل کے لیے کوئی باؤنڈری ہی نہ مقرر کی، کوئی حد ہی نہ باندھی، کوئی روک ٹوک ہی نہ کی، کوئی رکھنے میں ہی نہ کھڑے ہوئے کہ بچہ ہی نہ برا مان جائے، یہ بڑی अफसोसनाक हालत हो सकती है। इस हालत का सामना किसी को भी करना पड़े, जहां और कई तरह के नुकसानात हैं जिनका अंदेशा है, वहां साफ लिखा है कि खुदा फरमाता है मैं अपना कहर पानी की तरह उंडेलूँगा। तो जब खुदा कहर उंडेलता है, कोई सक्का नहीं बन सकता आपका और मेरा। खुदा के हाथ से किसी को छुड़ाना ये किसी के बस की बात नहीं है। ये अदालतें हैं, ये इंसान हैं, इंसानों की बहस है, ये वोट की ताकत है, ये प्रेशर है, किसी को डरा धमका के अपनी बात मनवा ले, नहीं, ये इंसानों के दरमियान है, उधर नहीं है, उधर नहीं। उसके हाथ से कोई पर्सन, कोई फर्द नहीं बच सकता, कोई फैमिली नहीं बच सकती, कोई कबीला नहीं बच सकता, कोई कौम नहीं बच सकती, क्योंकि वो आदल और मुनसिफ है, जिसके हजूर किसी की तरफदारी नहीं है। तो जब सुलेमान बादशाह ये कहते हैं उन कदीम हदूद को ना सरका, तो उनको वो अपने लोगों को, सामाइन को, आइंदा की नस्लों को जो कहर खुदा का इंसानों पर मुमकिन कहर नाजल हो सकता था, वो उससे उनको क्या करना चाहते थे, बचाना चाहते थे। अब इस्तिश्ना की किताब का 19वां बाब निकालिए, ये कहां से इन्होंने सीख लिया कि उन कदीम हदूद को ना सरका। इस्तिश्ना की किताब का मतलब है शरीयत की धुराई, रेपिटेशन ऑफ द लॉ। इस्तिश्ना की किताब निकालिए, उसका 19वां बाब। चौदहवीं आयत की तलावत मैं आपके सामने कर रहा हूं, ड्यूटरोनमी चैप्टर 19 वर्स 14। इस्तिश्ना की किताब 19 बाब की 14वीं आयत में लिखा है, तो उस मुल्क में जिसे खुदावन तेरा खुदा तुझको कब्जा करने को देता है, अपने हमसाये की हद का निशान जिसको अगले लोगों ने, यानी तेरे बाप दादा ने तेरी मिरास के हिस्से में ठहराया है, ठहराया हो, मत हटाना। बाप दादा ने निशान लगाया, यहां से यहां तक हद तेरी है, उसको ना हटाना। इल्मुल तफसीर के मुताबिक ये हवाला जो ज़रई ज़मीन तकसीम की जाती थी, या उन वक्तों में घर या अहाते, रिहायशी जो मलकियत होती थी, उसकी तकसीम का ये उसकी तरफ ये इशारा है। आप लोग जो पंजाब की सकाफत और तारीख से वाकफ हैं, उनको मालूम होगा कि पंजाब में काश्तकार पानी के तनाज़ों में और ज़मीन के तनाज़ों की वजह से एक दूसरे को कत्ल करने तक तैयार हो जाते हैं। फलां आदमी ने ये ज़मीन 2 फुट हमारी थी, तो उसने अपने साथ मिला लिया, ये हमारी, हम ले कर रहेंगे, हद बढ़ा ली इनकी। इन्होंने मकान बनाया है, 1 फुट हमारी जगह ले ली है, वहां दीवार खड़ी कर दी है, हम नहीं बनने देंगे। कोर्ट में जाके शहरी जिंदगी में लोग स्टे ले लेते। आज शहरी जिंदगी में तजावजात का जो लफ्ज है वो कौन सा हमारे लिए नया है? बुलडोजर लेकर, करेने लेकर हुकूमत तजावजात हटा रही है, वो क्या हो रहा है? वो यही है, जो अपनी जमीन है कोई 3 फुट बढ़ा लेता है, कोई 6-6 फुट भी बढ़ा लेते हैं। यहां क्या लिखा है? तेरे अगलों ने, यानी तेरे बाप दादा ने जो हदूद बांध कर निशान लगाया था और अपने हमसाये के साथ ज्यादती ना करना, वो निशान ना हटाना, कि निशान हटा के थोड़ी सी अपनी जगह बढ़ा ली जाए, ये शरीयत है। अब एक बात और जो पहले भी हम कह चुके हैं, अगर खुदा कुछ कहता है तो कह के छोड़ नहीं देता कि वो भूल जाता है, ना माना जाए तो सजा मिलती है, वो सजा आगे पढ़ लें। अभी हम इस्तिस्ना 19 बाब की 14वीं आयत पढ़ रहे थे, अब आप इसी का 27वां बाब उसकी 17 आयत पढ़ लें। सताईसवां बाब उसकी 17वीं आयत, ड्यूटरोनमी चैप्टर 27 वर्स 17, 17वीं आयत में लिखा है लानत उस पर, मना किया ना, हदूद नहीं सरकानी, लानत उस पर जो अपने पड़ोसी की हद के निशान को हटाए और सब लोग कहें आमीन। तो ये कोई फजूल बात नहीं है, कोई हल्की फुल्की बात नहीं है कि कह दिया गया है कि कदीम हदूद को ना सरका, ये को किसी आम आदमी में नहीं कह दिया कि अपने बाप दादा की हदूद को ना सरका, ये बात कादरे मुतले खुदा के मुंह में से निकली है जिसने मना किया। और आगे बताया उस शख्स पर क्या होगी, सारी कौम ने जब मिलकर उसके पीछे कहा आमीन, तो इसका मतलब क्या, एक तो हम इस कलाम को कबूल करते हैं और एक ऐसा ही हो जैसे खुदा ने फरमाया। अब कदीम हदूद को सरकाने का जो जुर्म है, जो कसूर है, उसके लिए होशिया नबी तो फरमाते हैं कि खुदा फरमाता है कि मैं अपना कहर उस पर क्या करूंगा, पानी की तरह उंडेलूंगा। यहां पर बुजुर्ग मूसा के वसीले से जो शरीयत मिली है वहां लिखा है लानत उस आदमी पर जो हदूद को सरकाता है। क्यों लिखा था कि अपने पड़ोसी की बीवी का लालच ना करना, हमारा घर यहां पर हो साथ ही कोई पड़ोसी रह रहा हो, हम नजर से भी हदूद क्रॉस करेंगे तो नए अदनामे में तब भी जुर्म है। किसी की बीवी पे आंख रखनी, किसी की बेटी पर आंख रखनी, और कहीं कहीं शादीशुदा फनकार हैं, कलीसिया में भी हैं। हमें खुदा से डरने की जरूरत है, हमें खुदा के कहर से डरने की जरूरत है, हमें मजीद अपने सर पर और अपने खानदानों के सर पर लानतों का ढेर लगने से अपने आप को बचाने की जरूरत है। क्योंकि खुदा का कलाम, उसके कलाम का एक शोशा भी बदल नहीं सकता है, वो पूरा होकर रहेगा। यर्मिया को खुदा ने कहा मैं अपने कलाम को पूरा करने के लिए बेदार रहता हूं, उसको पता मैंने ये कहा है, ये तालीम दी है, ये नसीहत की है, ये हुक्म दिया है, और साथ ये भी बताया है कि जो तोड़ेगा उसको ये सजा मिलेगी। ये नहीं कि वो हुक्म दे के तो वो सो जाएगा बैठ जाएगा और उसको पता ही नहीं है, वो सब जानता है, वो सिर्फ डोर ढीली छोड़ता है, मौका देता है, तहम्मल करता है, ठहरा रहता है ताकि इंसान समझे कि खुदा मेहरबान है। अगर वो साफ कह रहा है कि जो हदूद को सरकाएगा मैं अपना कहर पानी की तरह उस पर उंडेलूंगा, अगर खुदा का कलाम ये कह रहा है लानत उस आदमी पर जो हदूद को सरकाए, तो फिर क्या सुलेमान बादशाह हक बजानम नहीं है? क्या उसने मुफीद तालीम नहीं दी कि उन हदूद को ना सरका जो तेरे बाप दादा ने बांधी? याद रखिए जिस तरह से खुदा की इज्जत करने के मुख्तलिफ तरीके बाइबल में लिखे हुए हैं, इसी तरह से अपने माँ बाप की इज्जत करने के, अपने बुजुर्गों और बड़ों की इज्जत करने के भी मुतद्दद तरीके बाइबल में लिखे हैं। उनमें से एक तरीका यह है कि जो बाप दादा कलाम के मुताबिक, उससे हटके नहीं, ہمارے باپ دادا جو کلام کے مطابق حدود مقرر کر گئے ہیں. مثلا کوئی باپ ہے, وہ اس کے بچے جوان ہوتے ہیں اور وہ جوان ہوتے ہیں ان کو ذرا خبردار کرتا ہے بیٹیوں کو کہ بیٹا آپ جوان ہو رہی ہیں, یاد رکھو آپ نے غیر قوموں میں شادی نہیں کرنی, آپ نے کی ہم آپ کے ساتھ نہیں ہیں, یہ حد ہے باندھ دیے. آپ اپنی شادی بیاہ کا فیصلہ بیٹا بیٹی یاد رکھو آپ نہیں کر سکتے, ہم نے کرنا ہے, ماں باپ ہیں, یہ حدود ہیں. کوئی توڑ تاڑ کے چلا جائے اس کی مرضی ہے, وہ اپنا کیا بھگتے گا اور اپنا بویا کاٹے گا, کیونکہ لکھا آدمی جو کچھ بوتا ہے وہی کاٹے گا. ہم تو اپنی ذمہ داریاں نبھائیں, ہم تو کوئی باؤنڈری سیٹ کریں, ہم تو حدود باندھیں. جب خدا کی عدالت ہوگی تو ہم باپ دادا سرخ رو ہوں گے کہ ہم نے حدود باندھی, نافرمان بچوں نے اپنی مرضی کی, تو وہ جانے تو خدا کی عدالت جانے. پھر اگر ہم نے نہیں باندھی تو پھر ہم بھی, پھر سزا ہماری بھی بنتی ہے نا, کیونکہ ہمیں حدود باندھنے کی تعلیم ہے, فرض سونپا گیا ہے. صرف باپ بننے کا اعزاز ہی نہیں ہے, ماں بننے کا, دادا بننے کا اعزاز ہی نہیں ہے, اس کے ساتھ ایک بہت بڑی ذمہ داری ہے. اسی لیے اکثر باپ دادا اور بیٹوں کے رشتے کے بارے میں مختلف باتیں سلیمان بادشاہ نے کہی ہیں. کس طرح سے باپ دادا پر اب بچے فخر کرتے ہیں اپنے باپ دادا پر, وہ نہیں بھی دنیا میں ہوتے تو ان کو یاد کر کے ان پر فخر کرتے ہیں. کتنے باپ دادا ہیں اور اپنے بچوں کو دیکھ کر ان کا دل خوشی سے, وہ بوڑھے بھی جوان ہو جاتے ہیں جب وہ اپنے بچوں کو حق کی راہ پر چلتے دیکھتے ہیں. خدا کے کلام کا لحاظ رکھ کر چلتے دیکھتے ہیں. ان کا حوصلہ بڑھتا ہے, وہ خدا کی شکر گزاری کرتے ہیں. وہ کہہ سکتے ہیں میرے بیٹے کی مہک کو دیکھو, اس کی مہک کو دیکھو, اس کی گواہی دیکھو, اس کے معیار کو دیکھو, اس کے مقام کو دیکھو, اس کو کردار کو دیکھو, اس کی روحانیت کو دیکھو, اس کی دعا کو دیکھو. دیکھو میرے بیٹے کی مہک, پیدائش کی کتاب میں لکھا, اس کھیت کی مانند ہے جسے خدا نے برکت دی ہوئی ہے. جس بچے پہ لعنت ہے وہ بھی سامنے نظر آ جائے گی. جس اولاد پر خدا کی برکت اور برکت پیسہ ہی نہیں ہوتا, یاد رکھیے جنہوں کئیوں نے یہ سمجھ لیا ہوا ہے, جن کی دیکھنے کی آنکھیں ہیں وہ سمجھتے ہیں لعنت کیا اور برکت کیا ہے. اس لیے اپنی ذمہ داریاں نبھانا, فیملی ویلیوز کو, خاندانی اقدار کو اپنے بچوں کے ذہن و دماغوں میں ڈالنا. اب کہیں کہیں ماں باپ بچارے ایڑی چوٹی کا زور لگاتے ہیں بچوں کو کنٹرول کرنے میں, گھر کو سنبھالنے میں, خدا کی راہ کی تعلیم دینے میں, تربیت کرنے میں, وہ کوئی کسر باقی نہیں رکھتے. لیکن جو بچہ شریر ہو, باغی ہو, سرکش ہو, من مانی کرنے والا ہو, مغرور ہو, وہ یہ سمجھے کہ ڈیڈی آپ کو کیا پتہ ہے, ماما آپ کو کیا پتہ ہے, ان کا بھی باپ ہو تو پھر اس کو کون کنٹرول کرے گا, وہ تو تخت پر جو بیٹھا ہے وہ کرتا ہے اس طرح کے سرکشوں کو کنٹرول, اور اس کا انجام دنیا دیکھے گی اور دیکھتی ہے. اس میں پھر باپ دادا قصوروار نہیں ہے, کیونکہ انہوں نے حتی الوصف کوشش کی ہے. جہاں تک تعلیم اور تربیت کی بات ہے, دیکھیے بائبل بھری پڑی ہے, خدا انسانوں کی, قوموں کی, کلیسیا کی, بنی اسرائیل کی, غیر قوموں کی, خدا تربیت کر رہا ہے. 66 کتابیں دے دی ہیں, کیا سارے ہی لوگ خدا کی بات مان رہے ہیں؟ انسان پھر بھی, خدا نے اس کو آزاد مرضی دی ہوئی ہے, وہ پھر بھی چاہے تو خدا کی بات مانے, چاہے تو وہ اس سے سرکشی کرے. इसलिए तो लिखा है कि खुदा मुतवातर गुनाह करने वालों की बालदार खोपड़ी को चीर डालेगा। इसलिए तो लिखा है कि जो बार बार तरबियत पाकर गर्दन कशी करता है नागहां बर्बाद हो जाएगा, उसका कुछ आरा नहीं होगा। इसलिए तो लिखा है। तो कभी कभी बाप दादा कसूरवार और बच्चे हैं जो बाप दादा की नाक कटवाते हैं और उनको आखिरी उम्र में रुलाते हैं, और कभी कभी दोनों कसूरवार हैं। टाइम बहुत हो चुका है, मैं अब आगे बात नहीं बढ़ा सकता कि वो हदूद हैं क्या। अगले हफ्ते क्वेटा जाऊंगा मैं, फिर जब आऊंगा फिर मैं आगे बताऊंगा वो हदूद क्या है जो बाप दादा बांधते हैं, और कलाम से बताऊंगा। अपने सरों को झुकाऊंगा।